यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। हिमनदी संरक्षण भन्ने नाराका साथ आज विश्व पानी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै आजदेखि प्रथम राष्ट्रिय पानी सम्मेलन हुने। राष्ट्रिय उत्पादन र प्रयोगमा जोड़ दिँदै मुलुकलाई आत्मनिर्भरतातर्फ अगाडि बढ़ाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। महिनावारी विभेदको अन्त्य सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित। हेटौडा ढल्केवर इनरूवा 400 केवी प्रसारण लाइन अन्तर्गत ढल्केवर 12 खण्ड निर्माण सम्पन्न। र आगलागीपछि बन्द भएको बेलायतको हिथ्रो विमानस्थलमा आंशिक उडान शुरू।
विदेश गए परि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। हिमनदी संरक्षण भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी आज विश्व पानी दिवस मनाइँदैछ। पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यसपटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ। सन् 1993 यता हरेक वर्ष 22 मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसंघको विश्वव्यापी पहल हो। सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीति सहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ। संयुक्त राष्ट्रसंघका अनुसार 40-60% पानी चुहावट र दुरूपयोग हुने गरेको छ। बढ़दो शहरीकरण, औद्योगिकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोग सहितका कैयौं कारकबाट पानी संकट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्वपूर्ण शिक्षा दिने विश्वास लिएको छ। विश्व पानी दिवसका अवसरमा शुभकामना दिनुहुँदै उपराष्ट्रपति रामसाई प्रसाद यादवले समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदान पानीको संरक्षण गर्नुपर्ने आवश्यकता ल्याउनु भएको छ। भावी पुस्ताहरूको सुरक्षित र समृद्ध जीवनका लागि पानीको संरक्षण जरूरी रहेको उहाँले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको आयोजनामा आज प्रथम राष्ट्रिय पानी सम्मेलन हुने भएको छ। हिजो आयोजित संयुक्त पत्रकार सम्मेलनमा जल सम्बद्ध संघ संस्थाको सहकार्यमा आज र भोलि पहिलो पटक राष्ट्रिय पानी सम्मेलन आयोजना गर्न लागि जानकारी दिएको छ। आयोगका सचिव मधु प्रसाद भेटुवालले सरकारले पानीलाई उच्च प्राथमिकतामा राखेर विभिन्न गुरू योजना निर्माण गरिरहेको बताउनुभयो। सचिव भेटुवालले नेपालका 21 हिमताल विस्फोटको जोखिममा रहेको भन्दै ती हिमताललाई संरक्षण गर्न आयोग लागिरहेको जानकारी दिनुभयो। उहाँले पानीको उचित प्रयोगका लागि राष्ट्रिय जलस्रोत नीति 2077 ल्याइएको र जलस्रोत विधेयक संसदमा विचाराधीन अवस्थामा रहेको बताउनुभयो। आयोगका सहसचिव एवं प्रवक्ता कलानिधि पौडेलले 2 दिनसम्म चल्ने सम्मेलनमा पानीको बहुउपयोग, यसको महत्व, स्रोत संरक्षण, दिगो उपयोगका लागि गरिएका असल अभ्यास एवं चुनौती लगायत विषयमा गहन छलफल हुने जानकारी दिनुभयो। उपत्यकाका विभिन्न 13 स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध मिलाइएको छ। मेलम्चीको पानी समानुपातिक रूपमा वितरण गर्न नयाँ व्यवस्था भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीका बहादुर चौधरीले जानकारी दिनुभयो। सबै पोखरीको धमिलोपना र क्लोरिन परीक्षण तथा गुणस्तर मापनको व्यवस्था मिलाइएको छ। यसैबीच केयूकेएलले परीक्षणका रूपमा चौमती र अनामनगर क्षेत्रमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान गरिएको जानकारी दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड़ दिँदै मुलुकलाई आत्मनिर्भरतातर्फ अगाडि बढ़ाउनुपर्ने बताउनु भएको छ। नेपाल उद्योग तथा व्यवसाय महासंघको तेस्रो महाधिवेशनको हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले स्वदेशी वस्तुको उत्पादन र प्रयोगलाई सरकारले सधैँ प्रोत्साहित गर्ने बताउनुभयो।
राष्ट्रिय उत्पादनमा जोड, हाम्रा आवश्यकताहरू, उपभोग्य वस्तुहरू हामी आफै तयार गर्न सकौं भन्ने जोड, आत्मनिर्भरतामा देशलाई लान सकौं भन्ने जोड, त्यसै गरेर हाम्रो निर्याततर्फ उद्योगहरू स्थापना गरौं, निर्यातलाई बढ़ावा दिउ, त्यसमा जोड, आयात प्रतिस्थापन गरौं, स्वाभाविक रूपमा निर्यात वृद्धि गरेपछि उपभोग्य वस्तुहरू आफूलाई आफैले तयार गरेपछि त्यसले हामीलाई आत्मनिर्भर बनाउँदै लान्छ। हाम्रा उत्पादित वस्तुहरू प्रयोग गर्ने जनताले पानी बर्साउनु।
प्रधानमन्त्री ओलीले उद्योग क्षेत्रको विकासका लागि कानून तथा कर प्रणालीमा कस्ता सुधार गर्नुपर्छ भन्ने विषयमा सुझाव दिन आग्रह गर्नुहुँदै त्यसको कार्यान्वयनमा सरकारले ध्यान दिने पनि बताउनुभयो। वहाँले उद्यमी व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेर बस्ने नभई थप उत्साहका साथ अगाडि बढ़नुपर्ने बताउनुभयो। हिजै प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला सम्बन्धी उपचार र हेरचाहमा नेपाल सम्भवतः विश्वकै सुलभ मूल्यमा स्वास्थ्य सेवा गर्ने मुलुकमा पर्ने बताउनु भएको छ। नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौं सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले गरीबीको निवारण सहित स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउनु पर्नेमा जोड़ दिनुभयो। दुईपटक मृगौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण गराउँदा नेपाल मा सुविधा नभएकाले भारतमा गरेको र दोस्रो पटक सुविधा उपलब्ध भएपछि नेपालमै प्रधानमन्त्रीका हैसियतमा प्रत्यारोपण गराउन पाउँदा गर्व महसुस भएको उल्लेख गर्नुभयो। सम्मेलनबाट प्राप्त निष्कर्षहरू सरकारलाई नीतिगत सुधारका लागि उपयोगी हुने बताउँदै प्रधानमन्त्री ओलीले मृगौला रोग विशेषज्ञका साथमा सरकार सदैव रहने स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी संकल्प प्रस्ताव पारित गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाले पारित गरेको मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिनुभयो।
सर्वसम्मतिले पारित मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी संकल्प प्रस्तावमा उल्लेखित विषयहरूको कार्यान्वयनको लागि नेपाल सरकारलाई निर्देशन गर्दछु। साथै संकल्प प्रस्तावमा उल्लेखित विषयहरूको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई निर्देशन गर्दछु।
यसअघि बैठकमा सांसद मदन कुमारी शाह गरिमाले प्रस्ताव प्रस्तुत गर्नुहुँदै महिनावारी विभेद अन्त्य गर्न आवश्यकता अनुसार कानून परिमार्जनका लागि संकल्प प्रस्ताव प्रस्तुत गरिएको बताउनुभयो। प्रस्तुत संकल्प प्रस्तावलाई सांसदहरू सुमित्रा बेसी, गंगा कुमारी बेलवासे, विष्णु कुमारी सापकोटा, पूजा चौधरी र डाक्टर अन्जान साक्यले समर्थन गर्नुभएको थियो। संकल्प प्रस्तावका समर्थक सांसदहरूले संविधानले लैंगिक विभेद अन्त्य गर्ने संकल्पसहित मौलिक हकको व्यवस्था गरे पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो। प्रस्तावमाथिको छलफलका क्रममा उठेका विषयको जवाफ दिँदै महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुड्डीले मर्यादित महिनावारीका लागि विभेद अन्त्य गर्न आवश्यक नीति निर्माण गरी भएका नीतिमा समय सापेक्ष र आवश्यकता अनुसार परिमार्जन गरिएको बताउनुभयो। मन्त्री सुड्डीले सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा सामाजिक विकृति का रूपमा रहेको छाउपडी प्रथाले महिलाको शारीरिक, सामाजिक र आर्थिक अवस्थामा नकारात्मक असर पारेको बताउनुभयो। बैठकमा सांसदहरूको प्रश्नको जवाफमा खानेपानी मन्त्री प्रदीप यादवले एक वर्षभित्र 57% सुरक्षित खानेपानी पुर्याउनका लागि कार्ययोजना अगाडि बढ़ाएको बताउनुभयो। मन्त्री यादवले सुक्खा मौसममा तराईमा पानीको हाहाकार हुन सक्ने सम्भावना न्यूनीकरण गर्न डिप बोरिङका आयोजना शुरू भइसकेको बताउनुभयो। मन्त्री यादवले तराई मधेशमा खानेपानीको समस्या समाधानका लागि 38 बहुवर्षीय आयोजनाको काम अगाडि बढ़ेको पनि जानकारी गराउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारप्रति संवेदनशील रहेको बताउनु भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले आफ्नो यसपटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताउनु भएको छ। भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा यही मार्च 17-20 गतेसम्म आयोजना गरेको रायसिना डायलगमा सहभागी भएर हिजो स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग उहाँले भ्रमण फलदायी भएको जानकारी गराउनु भएको हो। उहाँले यस भ्रमणका क्रममा भारतका विदेश मन्त्रीका अतिरिक्त मालदोभाका उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री, जर्जिया, युक्रेन र फिलिपिन्सका परराष्ट्र मन्त्रीहरू तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशकसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको बताउनुभयो। उहाँले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिकी गेलसँग भएको भेटमा अमेरिकाले नेपाललाई दिँदै आएको आवश्यक सहयोगको निरन्तरता तथा हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाईका लागि सहजीकरण गर्न आग्रह गरेको जानकारी दिनुभयो। माध्यमिक शिक्षा परीक्षा एसईईको दोस्रो दिन हिजो सुनसरीका दुई परीक्षा केन्द्रबाट चारजना निरीक्षकलाई निष्कासन गरिएको छ। दुहबी नगरपालिका परीक्षा केन्द्र रहेको सरस्वती माध्यमिक विद्यालय र गढ़ी गाउँपालिका परीक्षा केन्द्र रहेको सरस्वती माध्यमिक विद्यालयबाट दुई दुईजना निरीक्षकलाई निष्कासन गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा गएको टोलीले अनाधिकृत गतिविधि गरेको र विषयगत शिक्षक राखेर चीट चोरिएको भेटिएपछि निष्कासन गरिएको उहाँले जानकारी दिनुभयो। चार लेनमा विस्तार भइरहेको पूर्व पश्चिम राजमार्गको नारायणगढ़ बुटोल सड़क खण्ड अन्तर्गत 65 किलोमिटर पूर्व खण्डमा 47 किलोमिटर कालोपत्र भएको छ। नारायणगढ़ बुटोल सड़क आयोजना पूर्व खण्ड कार्यालयका अनुसार हालसम्म 58.7% भौतिक प्रगति भएको छ। गैडाकोटतर्फ 16 किलोमिटर कालोपत्र पूरा गरी देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको जनाइएको छ। पुष्पलाल मध्य पहाड़ी राजमार्ग अन्तर्गत बागलुङ खण्ड ट्र्याक खोलेको झण्डै 25 वर्षसम्म पनि पूरा हुन नसक्दा यात्रामा कठिनाई भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको राजमार्ग अन्तर्गतको 125 किलोमिटर लम्बाईको बागलुङ खण्ड मध्येको 25 किलोमिटर सड़क वर्षौं बितिसक्दा पनि कालोपत्रे हुन नसक्दा यात्रामा असहज भएको हो। निर्माण व्यवसायको व्यवस्थाका कारण पाँचौं पटकसम्म म्याद थप हुँदा समेत काम पूरा हुन नसकेको काठीखोला गाउँपालिकाका जनप्रतिनिधि टीकाराम कडेलले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले लुम्बिनी बौद्ध मार्गीको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताउनु भएको छ। दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहमा मन्त्री पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीसँग जोड़िएका तिलौराकोट, देवदह र रामग्रामलाई विश्व शान्ति शहर बनाउनु पर्नेमा जोड़ दिनुभयो। लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर ल्यारक्याल लामाले लुम्बिनी बुद्धको ध्यानका लागि विश्वकै उत्कृष्ट स्थल रहेको बताउनुभयो। नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपक राज जोशीले लुम्बिनीमा भएको शान्ति महोत्सवले पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चेन सोङले चीनले नेपालसँगको सम्बन्धलाई दिगो बनाउन पवित्र स्थल लुम्बिनीमा दोस्रो पटक लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना गरेको बताउनुभयो। प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पाथीभरा मन्दिरको प्रवेशद्वारभित्र रहेका पाटी, पौवा, टहरा लगायत मानव निर्मित संरचना हटाइने भएको छ। पाथीभरा क्षेत्र विकास समितिले संरचना हटाउन वा वैकल्पिक व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई 15 दिनको समयसीमा दिएको हो। सरकारद्वारा जारी विकास समिति ऐन 2013 बमोजिम विक्रमसम्म 2053 गठन भएको पाथीभरा क्षेत्र विकास समितिले यो क्षेत्रको संरक्षण सम्वर्धन तथा प्रवर्धन गर्दै आएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक स्थायित्व बिना आर्थिक समृद्धि र विकास हुन नसक्ने बताउनु भएको छ। जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत हिजो वीरगंजमा आयोजित वृहत अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनैतिक स्थायित्वका निम्ति अपनाउनु पर्ने विधि पद्धतिमा त्रुटि हुँदा अहिले समस्या देखिएको बताउनुभयो। उहाँले देशमा लामो संघर्षपछि आएको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास नहुँदा जनतामा निराशा छाएको बताउनुभयो। मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि राज्यका हरेक निकायहरूमा महिलाहरूको सहभागिता उल्लेख्य रूपमा हुन थालेको छ। जनआन्दोलनको जगमा स्थापना भएको संघीय शासन व्यवस्थाले महिलाको हकहितलाई सुनिश्चित गरेको छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
कुनै बेला नेपालको शासन व्यवस्था यस्तो थियो जहाँ महिलाको सहभागिता नीतिगत रूपमै निषेध गरिन्थ्यो। महिलाहरू घरभित्रै सीमित थिए भने पितृसत्तात्मक निरंकुश शासन व्यवस्थाले महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा परिभाषित गरेको थियो। समाजमा पितृसत्ताको प्रभुत्वले पुरूष वर्चस्व कायम गर्दै आएको थाहा पाउन थालेदेखि नै महिलाहरू आफ्नो पहिचानको लड़ाईमा उत्रन थाले। नेपालमा महिला आन्दोलन शुरू भएको छ दशक पूरा हुँदा नहुँदै शुरू भएको सशस्त्र द्वन्द्व र 62-63 को जनआन्दोलनको जगमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा महिला सहभागिता नीतिगत रूपमै सुनिश्चित भयो, जसले गर्दा नीति निर्माण तहमा महिलाको सक्रिय सहभागिता बढ़्यो र त्यही अनुसार महिला मैत्री ऐन कानूनहरू निर्माण भए। परिणामत नेपालले पहिलो पटक एकैचोटि राष्ट्र प्रमुखदेखि न्यायपालिका र व्यवस्थापिकामा महिलाको अब्बल नेतृत्वको प्रत्यक्ष अनुभव गर्ने अवसर पायो। अन्तरिम संविधानमै व्यवस्था गरिएको 33% महिला सहभागिता नेपालको संविधान 2072 पनि प्रत्याभूत गरिएको छ। त्यसैकारण संघीय संसद र प्रदेशसभामा महिला सहभागिता 33% हुँदै आएको छ भने स्थानीय तहहरूमा 40% महिला सहभागिताका साथै प्रमुख र उपप्रमुखमा महिलाको अनिवार्य नेतृत्व सुनिश्चित भएको छ। मुलुकको निजामती सेवा, वित्तीय क्षेत्र, सुरक्षा निकाय लगायत शिक्षा स्वास्थ्य क्षेत्रमा पनि महिला सहभागिता बढ़दो क्रममा छ। राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुले संघीय लोकतान्त्रिक गणतन्त्र त्मक शासन व्यवस्थाले मात्रै महिलाको सहभागितालाई सुनिश्चित गर्न सकेको बताउनुहुन्छ।
गणतन्त्र कार्यान्वयन सँगसँगै संसदमा 1/3 महिलाको उपस्थिति भयो। शैक्षिक क्षेत्रमा, प्रशासनिक क्षेत्रमा, न्यायिक क्षेत्रमा, सुरक्षा निकायका क्षेत्रमा, राजनीतिक लगायत क्षेत्रमै पनि महिलाहरूको उपस्थिति भएको छ।
संविधानमा महिलाको हक मौलिक हकका रूपमा रहेको छ भने धारा 38 महिलाको हकलाई समेटेको छ। आमाको नाममा नागरिकता पाउनेदेखि महिलाको प्रजनन अधिकार, सम्पत्तिको अधिकार समेत कानूनले सुनिश्चित गरेको छ। राजनीतिक दलहरूको नेतृत्वमा पनि महिलाहरूको सहभागिता उल्लेख्य रूपमा देखिन थालेको छ। राज्यले सधैँ उपेक्षा गर्दै आएको महिलाको हकलाई कानूनी रूपमै व्यवस्था गरिनु महत्वपूर्ण उपलब्धि भएको बताउनुहुन्छ पूर्व मन्त्री एवं कानून विज्ञ समेत रहनु भएकी प्रतिनिधि सभा सदस्य रेखा शर्मा।
गणतन्त्र पछाडि आएका कानूनहरूमा यो समावेशिताको कुराहरूलाई सधैँ धेरै जोड़ दिएर राखिएको छ र यो मुलुकमा होइन आमाको पहिचान इस्टाब्लिस भएको छ नागरिकताको हिसाबले पनि
महिला आधा आकाश होइनन् पूर्ण आकाश हुन्। प्राचीन कालदेखि नै हिंसा र विभेद सहँदै आएका महिलाहरूले राज्यको विशिष्ट पदमा पुगेर सफल नेतृत्व गर्न सक्छन् भन्ने प्रमाणित गरिसकेका छन्। महिलाहरूले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा आफ्नो दरिलो उपस्थिति देखाउनु लोकतन्त्रको विशेषता हो। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा बनेका ऐन कानून कार्यान्वयनमा भने अबका दिनहरूमा ध्यान दिनु जरूरी छ। यशोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट श्रमिक आपूर्ति नगराउन सबै प्रतिष्ठानका नाममा सूचना जारी गरेको छ। सरकारी निकाय, सार्वजनिक संस्थान तथा निजी क्षेत्रका प्रतिष्ठानले इजाजत नै प्राप्त नगरेका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट गैर कानूनी तरिकाले श्रमिक आपूर्ति गर्ने गरेको उजुरी प्राप्त भएको भन्दै विभागले प्रतिष्ठानहरूको ध्यानाकर्षण गराएको हो। गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट एक पुरूष, चार महिला र एक बालक गरी 6 जनाको मृत्यु भएको छ। यस्तै आगलागीका घटनामा 30 पुरूष, 26 महिला, 6 बालक र 3 बालिका घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिनुभयो। आगलागीबाट 40 करोड़ 48 लाख बराबरको क्षति भएको उहाँले बताउनुभयो। हरेक वर्ष लुम्बिनी प्रदेशका वन क्षेत्रहरू डडेलोको चपेटामा पर्दै आएका छन्। डडेलोका कारण वन्यजन्तु, जैविक विविधता तथा प्राकृतिक स्रोत साधनमा समेत क्षति पुग्ने गरेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
लुम्बिनी प्रदेशमा पूर्व नवलपरासीदेखि तराई क्षेत्र हुँदै कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा रहेका वन क्षेत्र डडेलोको उच्च जोखिममा रहेका छन्। लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले चैत्र 1 गतेदेखि साताव्या वन डडेल नियन्त्रण सचेतना अभियान जगाउन थालेको छ। लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफले,
बाँके र बर्दियाको राष्ट्रिय निकुञ्जसँग जोडिएका वन क्षेत्रहरू अझ बढी प्रभावित, त्यसै गरी दाङ, देउखुरी, कपिलवस्तु, अर्घाखाँची र रूपन्देही जिल्लाहरू पनि वन डडेलको अझ बढी जोखिममा रहेको, बढी संवेदनशील रहेको हाम्रा विगतका वन डडेलका घटनाहरूले पनि देखाउँछ। हरेक वर्ष चैत्रको पहिलो साता 1-7 गतेसम्मलाई वन डडेलो जनचेतना सप्ताहको रूपमा मनाइँदै आएको छ। हामीले यो वर्ष पनि सबै जिल्लामा र प्रदेश स्तरमा समेत वन डडेलो जनचेतनाको कार्यक्रमहरू भव्य रूपमा मनाउने गरी योजना बनाइराखेका छौं।
वन डडेलो नियन्त्रणका लागि स्थानीय स्तरमा पनि पहल भइरहेको सृजना सामुदायिक वन तथा उपभोक्ता समिति कोहलपुरका अध्यक्ष सुमन पौडेलको भनाइरहेको छ।
साथै पहिलो साताबाट फायर लाइन निर्माण गर्ने, अग्निरेखा सफा गर्ने कार्यहरू गर्दै आइरहेको छ। जहाँ धेरै झाडी सुकेका पतहरू छन् त्यसलाई चाहिँ एकीकृत गरेर खाल्टाहरूमा पुर्ने काम गरिँदै आएको छ भने हामीले
नेपालको सन्दर्भमा 95% वन डडेलो मानवीय कारणले हुँदै आएको छ। लुम्बिनी प्रदेशको वन मन्त्रालयले प्रदेशमै रुकुम पूर्वमा वनमा आगो लगाउनेलाई पहिलोचोटि कानूनी कार्यवाही समेत गरेको छ। वन डडेलोबाट हुने क्षति रोक्नका लागि स्थानीयवासी, वन उपभोक्ता समूह र सम्बन्धित निकायबीच समन्वय अत्यावश्यक रहेको छ। सचेतनापूर्व तयारी र कानूनी कार्यवाही मार्फत मात्रै डडेलोको समस्या नियन्त्रण गर्न सकिने विज्ञहरूको भनाइ रहेको छ।
अब अन्तर्राष्ट्रिय समाचार। आग लागेपछि बन्द भएको बेलायतको हिथ्रो विमानस्थलमा केही उडानहरू आंशिक रूपमा शुरू भएको छ भने भोलिबाट पूर्ण रूपमा सञ्चालनमा आउने अधिकारीहरूले बताएका छन्। विद्युतीय सब स्टेशनमा ठूलो आग लागि भएपछि हिजो बिहानदेखि विमानस्थल बन्द भएको हो। विमानस्थल बन्द भएपछि त्यहाँबाट उडान भने सयौं उडानहरू रद्द गरिएको थियो भने कतिपय विमानहरू युरोपका विभिन्न शहरहरूमा पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। सन् 2024 आप्रवासीका लागि सबैभन्दा घातक वर्ष भएको र यस अवधिमा विश्वभर करिब 9,000 मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमका उपनिर्देशक उगोसी डेनियल्सले विश्वव्यापी आप्रवासीको मृत्युको बढ़दो संख्याको त्रासदी असह्य र रोकथाम योग्य दुवै भएको बताउनुभयो। आईओएमले आधिकारिक स्रोतको अभाव र कागजात विहीन भएका कारण आप्रवासीको मृत्यु र बेपत्ता हुनेको वास्तविक संख्या धेरै बढ़ी हुन सक्ने बताएको छ। अब खेल समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सिंगापुर विरूद्ध ऐतिहासिक जीत हासिल गरेकामा नेपाली फुटबलका राष्ट्रिय खेलाड़ीलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री ओलीले हिजो सामाजिक सञ्जालमा फुटबल खेलाड़ीको तस्विर राख्दै सिंगापुर विरूद्धको खेलमा नेपालले विजय हासिल गरेकोमा बधाई ज्ञापन गर्नुभएको हो। हिजो साँझ सिंगापुरको राष्ट्रिय रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई 1-0 गोलले पराजित गरेको थियो। जेलेस्पी जनकार्कीको निर्णायक गोलसँगै नेपालले सिंगापुर विरूद्ध 36 वर्षपछि जीत निकालेको हो। सिंगापुर नेशनल स्टेडियममा हिजो सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरमाथि 1-0 जीत निकालेको हो। नेपालको जीतमा जेलेस्पीले खेलेको पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो। यो सँगै एएफसी एसियन कप छनौट 2027 खेल्न नेपाल मलेसिया प्रस्थान गर्नेछ। मार्च 25 नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। थप खेल समाचार अझै बमबाट।
आईसीसी यु 19 विश्वकप छनौटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टीम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु 19 विश्वकप एसिया छनौट अप्रेल 12 21 काठमाडौँमा हुने तय छ। छनौटमा आयोजक नेपाल सहित अफगानिस्तान, हङकङ, ओमन र संयुक्त अरब इमिरेसन युएले सहभागिता जनाउनेछन्। त्यसैको तयारी स्वरूप नेपालले दिल्लीसँग 3 अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ क्यानले शुक्रबार जानकारी दिएको हो। क्यानका अनुसार चैत 12 16 गतेसम्म हुने खेल पर्साको ब्रिगन्ज स्थित नारायणी क्रिकेट रंगशालामा हुनेछ। त्यसपछि त्यही टोलीले चैत 21 गतेदेखि अफगानिस्तानको यु 19 टोलीसँग 3 खेलको सिरिज खेल्नेछ। सबै खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ। नेपाली टोलीलाई मुख्य प्रशिक्षक शक्ति गौचनले प्रशिक्षण दिइरहेका छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब आर्थिक समाचार।
आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले संयुक्त रूपमा नेपालमा दिगो पर्यटन परियोजना कार्यक्रम शुरू गर्ने भएका छन्। शुक्रबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी र यूएनडीपी नेपालकी आवासीय प्रतिनिधि क्योको युको सुकाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। परियोजनाको कुल लागत 5 मिलियन अर्थात 50 लाख अमेरिकी डलर रहेको छ। बोर्ड र यूएनडीपीले समान 1.5 मिलियन अमेरिकी डलर परियोजना का लागि योगदान गर्नेछन् भने थप 2 मिलियन अमेरिकी डलर संयुक्त रूपमा परिचालन गरिनेछ। परियोजनाले 3 वर्षको अवधिमा 2,500 रोजगारी सृजना गर्ने र 5,000 जनालाई पर्यटन सम्बन्धी सिप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:05 भयो भने सूर्यास्त भरे साँझ 6:15 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। हिम नदी संरक्षण भन्ने नाराका साथ आज विश्व पानी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै आजदेखि प्रथम राष्ट्रिय पानी सम्मेलन हुने, राष्ट्रिय उत्पादन र प्रयोगमा जोड़ दिँदै मुलुकलाई आत्मनिर्भरतातर्फ अगाडि बढ़ाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़, महिनावारी विभेदको अन्त्य सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित, ढेटोडा ढल्केवर इनरुवा 400 केवी प्रसारण लाइन अन्तर्गत ढल्केवर 12 खण्ड निर्माण सम्पन्न, र आगलागीपछि बन्द भएको बेलायतको हिथ्रो विमानस्थलमा आंशिक उडान शुरू। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।